द्वितीय सन्तानमा हाम्रा प्रयासहरू रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका सम्पूर्ण आदरणीय श्रोतामा नीति अनुसन्धान प्रतिष्ठान हार्दिक स्वागत गर्दछ। सदाको बुधबार बिहान 7:40 को समयमा चाहिँ आज पनि हामी यहाँहरू समक्ष नीति अनुसन्धान र हाम्रा गतिविधिहरू यहाँहरू समक्ष पस्किन उपस्थित भएका छौं। स्वीकार्नुहोस् हाम्रो अभिवादनलाई।
आजको कार्यक्रममा हामी यहाँहरूलाई जानकारी पीआरआई गतिविधि र सार्वजनिक नीति सम्वाद अन्तर्गत पीआरआईले हालै आयोजना गरेको लजिस्टिक्स विकास नीति मस्यौदा सम्बन्धी सार्वजनिक नीति सम्वाद कार्यक्रममा सहभागीहरूले व्यक्त गर्नुभएको विचार सुनाउनेछौ। कार्यक्रम सुन्दै रहनुहोला।
कार्यक्रमको आरम्भ यो जानकारीबाट।
नीति अनुसन्धान प्रतिष्ठान नारायणहिटी परिसरभित्र केशर महलको पूर्वपट्टि नारायणहिटीको पश्चिम ढोकाभित्र पहिला राहदानी विभाग बसेको रातो भवनको पहिलो तलामा सरेको सम्बद्ध सबैलाई जानकारी गराउन चाहन्छौ। हामी ज्ञानेश्वरबाट नारायणहिटी परिसर सरिसकेका छौ।
नीति अनुसन्धान प्रतिष्ठानले विज्ञान प्रविधि तथा नवप्रवर्तन रणनीतिक कार्ययोजना 2077 को मस्यौदा आफ्नो वेबसाइट www.pri.gov.np मा राखेको छ। तपाईले यो मस्यौदा पढ़ी आफ्ना सुझाव पठाउन पीआरआई हार्दिक अनुरोध गर्दछ। तपाईले हामीलाई सुझाव info@pri.gov.np वा dkhadka@pri.gov.np मा पठाउन सक्नुहुनेछ। इमेल फेरि एकपटक info@pri.gov.np वा dkhadka@pri.gov.np।
यो जानकारीपछि अबको पालो पीआरआई गतिविधिको।
नीति अनुसन्धान प्रतिष्ठानले हालै काठमाडौँमा नेपालमा प्रादेशिक विश्वविद्यालयको स्थापनाको लागि आवश्यक न्यूनतम पूर्वाधार, संस्थागत ढाँचा, वित्तीय व्यवस्थापन तथा लगानीका सम्भावित स्रोतहरू सम्बन्धी अध्ययनको नतिजा प्रस्तुतीकरण तथा पृष्ठपोषण कार्यक्रमको आयोजना गर्यो। कार्यक्रमको अध्यक्षता पीआरआईका कार्यकारी अध्यक्ष डाक्टर विष्णुराज उप्रेतीले गर्नुभएको थियो। कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष तथा सदस्यहरू, प्रदेश सचिवहरू, विश्वविद्यालयका रजिस्ट्रारहरू, प्राध्यापकहरू, शिक्षाविदहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा कार्यक्रमको अध्यक्षता गरिरहनुभएका पीआरआईका कार्यकारी अध्यक्ष डाक्टर विष्णुराज उप्रेतीले नीतिगत स्पष्टता र अन्तर्नीति समन्वयलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राख्दै विद्यमान विश्वविद्यालयहरूमा के कस्ता कमी भएका कारणले नयाँ विश्वविद्यालयको आवश्यकता महसुस भएको हो सो बुझ्न आवश्यक रहेको विचार व्यक्त गर्दै जग्गा प्राप्त नगरी नयाँ विश्वविद्यालय शुरू गर्दा समस्या निम्तिने धारणा राख्नुभयो।
कार्यक्रममा पीआरआईका अनुसन्धानकर्ता डाक्टर गिरिराज शर्माले नयाँ स्थापना हुने विश्वविद्यालयहरूलाई कसरी स्रोत साधन सम्पन्न गराउने र विद्यार्थीले चाहेको जस्तो शिक्षा उपलब्ध गराउने सोतर्फ सोच्न आवश्यक रहेको बताउनुभयो। डाक्टर शर्माले अनुसन्धानको नतिजा प्रस्तुत गर्दै बागमती प्रदेशमा प्रति क्याम्पस सबैभन्दा कम विद्यार्थी संख्या रहेको र मध्य प्रदेशमा सबैभन्दा धेरै प्रति क्याम्पस विद्यार्थी संख्या रहेको, प्राविधिक शिक्षाको उपलब्धता कमजोर रहेका जस्ता चुनौती रहेको तथ्य प्रस्तुत गर्दै डाक्टर शर्माले प्रादेशिक विश्वविद्यालयको स्थापनाको 7 आधारहरू प्रस्ताव गर्नुभएको थियो, जसमा आवश्यकताका आधार, नक्साङ्कन नीतिका आधार, उद्यमशीलता तथा मानव संसाधन विकासको आधार, क्याम्पसको स्तरोन्नति गर्ने नीतिको आधार, मानक स्तरको आधार, नीति प्रावधान र कार्यान्वयनको आधार र विश्वविद्यालयका विविध पक्षहरू रहेका छन्। उहाँले प्रादेशिक विश्वविद्यालय स्थापनाको चुनौती केलाउँदै पूर्वाधार निर्माणको लागि जग्गा प्राप्ति, राजनैतिक सहमतिको अभाव, नीतिगत समस्या, लगानी रकमको अभाव, संचालन ढाँचा वैज्ञानिक नरहनु, नेतृत्व छनौटमा राजनैतिक प्रभाव, शैक्षिक कार्यक्रमहरूको सही छनौटको अभावका कारण उद्यमशीलता र गरीखाने शिक्षाको अभाव, छात्रवृत्तिको समस्या जस्ता चुनौती रहेको अनुसन्धानमा औल्याउनु भएको थियो। प्रादेशिक विश्वविद्यालयको लागि न्यूनतम 500 देखि 700 रोपनी जग्गा आवश्यक रहने उहाँको निचोड़ थियो। कार्यक्रममा प्रदेश नम्बर एकका प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर पूर्ण कुमार लोकसामले उच्च शिक्षालाई परिवर्तनको सम्भाग बनाउनुपर्ने विचार व्यक्त गर्दै देशको आवश्यकतामा आधारित शैक्षिक कार्यक्रम नयाँ विषयहरू समावेश गरी विश्वविद्यालय सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो। कार्यक्रममा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर श्रीकृष्ण गिरीले नेपालको उच्च शिक्षा क्षेत्रमा ठूलो योगदान पुर्याउने चिकित्सा शिक्षालाई पनि प्रादेशिक विश्वविद्यालय निर्माणको आधारको रूपमा हेर्न सकिने बताउनुभयो। कार्यक्रममा सहभागीहरूले प्रदेश विश्वविद्यालय स्थापना गर्न हतार नगरी बहुपक्षीय विश्लेषण गरेर मात्र नेपाल सरकारलाई सुझाव दिन सकिने धारणा राख्नु भएको थियो। पीआरआईको यो गतिविधिपछि अबको पालो लजिस्टिक्स विकास नीति मस्यौदा सम्बन्धी सार्वजनिक नीति सम्वादको सार संक्षेपको।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको अनुरोधमा नीति अनुसन्धान प्रतिष्ठानले लजिस्टिक विकास नीति 2078 मस्यौदामा पृष्ठ पोषण तथा सुझाव संकलन गर्न हालै सरोकारवालाहरूबीच सार्वजनिक नीति सम्वाद कार्यक्रमको आयोजना गर्यो।
सार्वजनिक नीति सम्वादमा पीआरआईका कार्यकारी अध्यक्ष डाक्टर विष्णुराज उप्रेतीले वस्तुको ढुवानी भण्डारण र वितरणमा आवश्यक हुने गुणस्तरीय पूर्वाधार निर्माण र सोको समुचित प्रयोगलाई प्रवर्धन गरी दक्षिण एसिया क्षेत्रको व्यापारिक केन्द्र बनाई नेपालले खेप्दै आएको व्यापार घाटा न्यूनीकरण गर्नु लजिस्टिक्स विकास नीतिको उद्देश्य रहेको बताउँदै लजिस्टिक्स नीतिले अन्तर मन्त्रालयदेखि विविध क्षेत्रलाई समेट्ने हुनाले सबैको सुझाव आवश्यक रहेको धारणा राख्दै भन्नुभयो।
लोजिस्टिक भनेको एउटा मन्त्रालयसँग सम्बन्धित त छैन, यो यहाँ त सबै जसो मन्त्रालयहरू संलग्न हुने रहेछन्, यत्रो निजी क्षेत्र संलग्न हुन्छ, त्यस कारणले जो जो यसका सरोकारवालाहरू हुन् उहाँहरूले हेरेर आफ्ना कन्सर्नहरू यहाँ परे कि परेनन् परेनन् भने कसरी पार्ने त्यो सम्भव छ कि छैन यी कुराहरूको बारेमा यहाँ ओपन तरिकाले छलफल भइदियो भने न भोलि त्यो नीति अनि कार्यान्वयनमा जान सक्छ। त्यस कारणले हामीले एक्टिभ एसर्टिभ रोल खोजेको, हामीले एउटा यो एफडीआईको गर्दाखेरि यहाँ एकदम बाजाबाज भयो भनामन भयो, हामी सुन्न तयार छौँ एकदम, किनभने हाम्रो कामै त्यही हो। तर हामी मन्त्रालयलाई पठाउँदाखेरि संस्थागत तरिकाले त्यसलाई संश्लेषण गरेर बाझ्नुपर्ने झगडा गर्नुपर्ने कुरा राख्दैनौ, जे कुरा हो त्यो कुराहरू राखेर पठाउँछौँ।
कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव पुरूषोत्तम ओझाले नीति बनाउँदा वस्तुनिष्ठ बनाउनु पर्ने धारणा राख्दै भन्नुभयो।
पोलिसीहरू बनाउँदाखेरि स्पेसिफिक हुनुपर्छ भन्ने मलाई लाग्छ। जस्तो जहाँ हामीले क्वान्टिफाई गर्न सकिन्छ टार्गेटहरू, त्यो क्वान्टिफाई गरेर राख्यो भने पछि अनुगमन गर्न पनि सजिलो, मोनिटर गर्न पनि सजिलो। जस्तो आगामी 5 वर्षमा 25% चाहिँ लजिस्टिक कस्टमा कमी ल्याइनेछ भन्ने खालको त्यस्तो किसिमको एउटा क्वान्टिटेटिभ टार्गेटहरू पनि राख्न सक्ने, अलिक ब्रोडर आस्पेक्टमा चाहिँ त्यसरी राख्न चाहिँ उचित हुने हो। त्यो कुरो चाहिँ यहाँ राख्नुपर्छ कि यो जुनसुकै पोलिसीलाई पनि हेर्दाखेरिमा खास गरिकन हामी त त्यो स्मार्ट भन्ने चाहिँ अब जेनरल टर्मिनोलोजीसँग युज भइरहेको छ, त्यो स्पेसिफिक पनि हुनु पर्यो, मिजरेबल हुनु पर्यो, एटेनेबल हुनु पर्यो, रिलेभेन्ट र टाइम बाउन्ड हुनु पर्यो, जुन त्यो स्मार्टको फर्मुला छ त्यसलाई त्यसको कन्टेक्स्टमा राखेर हेर्नपर्छ कि भन्ने मलाई लाग्छ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डाक्टर पोषराज पाण्डेले नीतिको विस्तृत समीक्षात्मक टिप्पणी गर्दै भन्नुभयो,
अहिले लजिस्टिक सर्भिसमा टेक्नोलोजी चाहिँ यति चाहिँ चेन्ज भइसकेको छ, हामी फोर्थ इन्डस्ट्रियल ग्रुप सुन्दर भन्नुहुन्छ, सेन्सर र ब्लकचेनले गर्दाखेरि पछि जाने चाहिँ त्यो टेक्नोलोजी नै हो, अब त्यतातिरको लागि हामीहरूको ऐन पनि छैन।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका नरेश कुमार अग्रवालले पार वहनमा लाग्ने लागत घटाउनु नै लजिस्टिक्स विकास नीतिको मुख्य उद्देश्य रहनुपर्ने धारणा राख्दै भन्नुभयो,
हामीले प्रडक्ट बेस्ड एउटा पोलिसी बनाएर इन्क्लुड गरेर यसलाई डिफ्रेन्ट डिफ्रेन्ट क्षेत्रमा डाइभर्सिफिकेसन गर्ने हो कि, फर इक्जाम्पल जसरी बल्क कार्गोलाई अथवा हाम्रो जुन चाहिँ क्लिङ्कर्सहरू आउँछ हामीले यता नेपालतिर कृष्णनगरतिर लाने हो कि, किन त्यहाँबाट रेलवे कनेक्सन पनि इजिली अभाइलेबल छ, 80 किलोमिटरको पेरिफेरीभित्र हाम्रा सिमेन्ट फ्याक्ट्रीहरू छन् भनेदेखि त एउटा डाइभर्सिफिकेसन पनि हुने भयो। त्यस्तै भएर लिक्विड कार्गोलाई 1 ठाउँ, कन्टेनर कार्गोलाई 1 ठाउँ गरेन, कुनै भवितव्य भएको बेलामा पनि हामीले हाम्रा सप्लाई चेनलाई सुचारू गर्न सकौं भन्ने पनि एउटा यसमा अलिकति नीतिगत छलफल गर्दा बेस्ट हुन्छ होला।
नेपाल उद्योग परिसंघका कृष्ण प्रसाद अधिकारीले नीति बनाउँदा समन्वय सहकार्य र संवादमा विशेष ध्यान पुर्याउनु पर्ने विचार राख्दै अगाडि भन्नुभयो,
गुणस्तरीय पूर्वाधारको निर्माणबाट हामीले समय र लागत यदि घटाउन सकेनौं भने अन्तर्राष्ट्रिय एक्सपोर्टमा पनि र हामी इम्पोर्ट कुनैमा पनि कम्पिटेटिभ बन्न सक्दैनौ. संसारका सबैभन्दा महँगा चिजहरू उपयोग गर्नेको रूपबाट हामी परिरहेका छौं. हाम्रो अहिलेको बेलामा वीरगंज आइपुग्दा चेन्नईबाट अथवा तमिलनाडुबाट केरा नेपाल आएर बिक्री हुन जति सहज छ, हाम्रो भैरवा वा भापाबाट या चाहिँ कैलालीबाट काठमाडौँ आएर त्यो केराले प्रतिस्पर्धी हुन नसक्ने अवस्था छ. त्यसको लागत एउटै अवस्थामा सिर्जना भइरहेको छ. दिल्लीबाट वीरगंज लाग्ने समयको तीन गुणा बढी समय चाहिँ वीरगंजबाट काठमाडौँ आइपुग्नको लागिको अवस्था छ. त्यस कारणले यो कारण भनेको के त भन्दा सड़क कसले हेरिदिने, त्यसमा भएका अन्य नीति कसले हेरिदिने, यो कुरामा हामीले चाहिँ यदि नीतिगत रूपबाट चाहिँ यो चिज गर्न सकियो भने मात्र हामीले यसमा डेभलप गर्न सक्छौं भनेर हामीले तयार गर्न सकेनौं भन्ने गाह्रो देखिरहेछ.
नेपाल चेम्बर अफ कमर्सका नीरज राईले भौतिक संरचना निर्माणमा विशेष ध्यान दिएर पारवहन लागत घटाउन पर्ने धारणा राख्दै भन्नुभयो.
अहिले पनि चाइनिज गभर्नमेन्टले चाइनापट्टिको बोर्डरले दिनको अस्ति आएर बल्ल छवटा गाडी छोडेको छ, त्योभन्दा अगाडि त तीनटा गाडी छोडिरहेको थिए. लजिस्टिक स्थिति त्यस्तो छ. अब यो नीति नियम ठुल्ठुलो कुरा गर्नुभन्दा हालको स्थिति यस्तो छ, एउटा ट्रक नागडुङ्गाको बाटोमा अड्क्यो भने त्यो बिहानदेखि बेलुकासम्म हजुरको लजिस्टिक उताको उतै हुन्छ. अब स्थिति त्यहाँ छ. मेन अब फोकस गरेर कहाँ कहाँ हेर्नुपर्ने हो, पराख नीतिमा हेर्नुपर्ने हो कि इन्फ्रास्ट्रक्चरमा हेर्ने हो, यो दुई चारवटा कुरा चाहिँ एकदमै पोलिसी बन्छ, कार्यान्वयन हुँदैन. यो मेन कुरा यही हो. जति गफ गरे पनि हाम्रो गाडीहरू अहिले पनि आइरहेको छैन. इन्डियासँग बसेर कतिचोटि वाणिज्य मन्त्रालय मार्फत भइसकेको छ, तर पनि हाम्रो चाहिँ कन्टेनरहरू कलकत्तामा पनि अड्किन्छ, विशाखापट्टनममा अड्किरहेको छ. यसले गर्दाखेरि लजिस्टिक कस्ट बढेर जान्छ र त्यसले लास्टमा गएर कन्ज्युमरले त्यसको चाहिँ मार खेप्नु परेको हुन्छ.
कार्यक्रममा वाणिज्य मन्त्रालयका सहसचिव नारायण रेग्मीले आफ्नो धारणा राख्दै भन्नुभयो,
कतिपय यहाँ अब सम्पूर्ण राष्ट्रकै समस्या पनि आएछन् होइन, कन्टेन्टमा पनि छन्, स्ट्रक्चरको कुराहरू पनि छ, इस्युजको कुरा पनि छ, ल्याङ्ग्वेजको कुरा पनि उठेको छ. यो सबै हामी वेलकम गर्छौँ. यसैको लागि पठाएको हो. इन्टर मिनिस्ट्रियल कन्सल्टेसनमै छ यो डकुमेन्ट. यो मस्यौदा हो. पक्कै पनि थुप्रै कमजोरीहरू हुन्छन्, तर यो अहिलेको एक्जिस्टिङ स्ट्रक्चरमै छ. अहिले जुन हाम्रो नेपाल सरकारका नीति बनाएका छन् त्यो स्ट्रक्चरभित्रै छ. एउटा चाहिँ कार्यनीतिलाई हामीले सेगमेन्टेसन नगरेकै हो, त्यो जानी जानी नगरेको हो. कतिपय कुराहरू आएपछि हामी फाइनलमा उद्देश्य एकसँग सम्बन्धित, उद्देश्य रणनीतिसँग सम्बन्धित कार्यनीति भनेर हामी बनाउँछौँ भनेर यसलाई ब्ल्याङ्कली पठाएको हो. त्यसलाई पछि हामी डिभाइड गर्छौँ, सेगमेन्टेसन गर्छौँ. स्ट्रक्चरको कुराहरूमा अब अघि यहीँ पनि उठ्यो, कसैले घटाउनु भने कसैले हामीलाई समेट्नु भने यहीँ पनि हामीले सुनिरहेछौँ. तर पीआरआईले लेखेर पठायो भने अझै यसलाई इन्डिस गरौँला.
कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सहसचिव खोमराज कोइरालाले आफ्नो धारणा राख्दै भन्नुभयो,
ट्रेड कस्ट र कार्बन कस्ट यही घटाउने नै हो यसको मेन भिजन भने पनि लक्ष्य भने पनि त्यो कुरो यसमा लेखिएको छैन. माथि के भन्छ, सुनिश्चित गर्ने भन्छ, परिस्थितिकीय प्रणाली सुनिश्चित गर्ने भन्छ. दोस्रोमा गएर चाहिँ प्रतिस्पर्धात्मक क्षमता बढाउने अदर आपूर्ति श्रृङ्खला व्यवस्था गर्छ. त्यो भन्दा पनि यहाँनिर चाहिँ हामीले कार्बन कस्ट उसमा ट्रेडै कस्ट होला भिजनतिर गएर अथवा त्यसले के इम्प्याक्ट दिन्छ त्यतातिर होला. कम्तीमा पनि लक्ष्यमा चाहिँ हामीले कार्बन कस्ट घटाउने कुरो चाहिँ लेखाउँ. बेसिकली ट्रेड ट्रान्जिट डिप्लोमेसी धेरै भाइटल विषय हो, त्यसले धेरै महत्व राख्छ. सरले भनेका धेरै कुराहरू अब जुन क्रस बोर्डरका कुराहरू छन् त्यो वास्तवमा त्यहाँनिर डिल हुन्छन्. त्यसमा चाहिँ भूमिका के त, कसको भूमिका के हो, सार्वजनिक क्षेत्रका निकायहरूको अथवा पदाधिकारीको भूमिका के, निजी क्षेत्रको तपाईँहरूको पनि यहाँहरूको पनि भूमिका के हो, त्यो भूमिका चाहिँ यहाँनिर क्लियरली हामीले कहीँनिर इन्डिकेट गर्न सक्यौँ भने. अब यसको हाम्रो डिटेल त पछाडि गर्छौँ, तर यहाँ बोल्दै बोलिएन भने चाहिँ यहाँ त परराष्ट्र मन्त्रालयको जब छ, यहाँ ट्याक्सको त्यत्रो कुरा राख्नुभयो सरले, अर्थ मन्त्रालयको कुरा छ, वाणिज्य मन्त्रालय त हुने नै भयो सर हुनुहुन्छ, प्लस यही कुरामा गृह मन्त्रालयको अफिसरले आज सुन्न पाएको भए पनि अथवा कोही मान्छे आएर सुन्न पाए भए कम्तीमा त्यहाँको डिस्कसनमा यस्तो आएको थियो त भनिदिन्छ नि. त्यो चाहिँ यसमा कहीँनिर एकलाई नै यहाँ अहिले धेरै लेख्ने भनेको होइन, थोरै भए इन्डिकेसन गरिदिउँ भने अब ए के नलेखिएको भन्ने कुरो हुन्छ, त्यस कारण यो फेसिलिटेसन गर्न खोजिन्छ.
कार्यक्रममा नेपाल निर्माण व्यवसाय महासंघका प्रमोद लामिछाने, जिउँदो माछा व्यवसाय संघका केन्द्रीय अध्यक्ष जंगबहादुर शाह, फ्लोरिकल्चर एसोसिएशन नेपालका मिनबहादुर तामाङ, नेपाल ट्रक कन्टेनर संघका अर्जुन बहादुर सापकोटा, नेपाल इट्टा उद्योग महासंघका अध्यक्ष शंकर चन्द लगायतका वक्ताहरूले पूर्वाधार राम्रो नभएकोले लागत बढ़ी लाग्ने गरेको, पूर्वाधारहरू निर्माण गर्दा ठूलो परिमाण थेग्ने किसिमको नभएको, उत्पादन क्षेत्रहरूसम्म सड़क विस्तार हुन नसकेका जस्ता समस्याहरू राख्नु भएको थियो.
नीति अनुसन्धान प्रतिष्ठान हाल नारायण हिटी परिसरभित्र केशर महलको पूर्वपट्टि नारायण हिटीको पश्चिम ढोकाभित्रको पहिले राहदानी विभाग बसेको रातो घरको पहिलो तल्लामा सरेको जानकारी गराउँदछौं। हामी ज्ञानेश्वरबाट नारायण हिटी परिसर सरिसकेका छौं, यसैले याद गर्नुहोस् नीति अनुसन्धान प्रतिष्ठान नारायण हिटी परिसर।
हवस्त श्रोता, आजलाई नीति अनुसन्धानमा हाम्रा प्रयासहरू रेडियो कार्यक्रम यति नै। फेरि भेटघाट गर्ने बाचा सहित कार्यक्रमबाट आज्ञा चाहन्छौ। तपाईँको दिन शुभसँग बितोस्। नमस्कार।